محب اہل بیت ہونے کی حیثیت سے ہے، چاہے وہ کسی جگہ پر بھی رہتا ہو۔ ظاہر سی بات ہے کہ اس محدود وقت میں ساری ذمہ داریاں نہیں بیان کی جا سکتی، میں چند اہم ذمہ داریوں کی طرف توجہ دلانا چاہوں گا۔ پہلی ذمہ داری جو ہر محب اہل بیت کی ہے، وہ ذمہ داری ہے علم اور معرفت کا حصول۔ البتہ علم دو طرح کے ہیں، ایک علم وہ ہوتا ہے جو انسان کو مادی ترقی دلاتا ہے، دنیاوی ترقی کا باعث ہوتا ہے، اور ایک علم وہ ہے جو انسان کے لیے روحانی ترقی کا باعث ہوتا ہے۔ ہرچند اہل بیت علیہ السلام نے، قرآن مجید نے، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے دونوں طرح کے علوم کی تاکید کی ہے، چاہے وہ علم جو مادی ترقی کا باعث بنے یا وہ علم جو روحانی ترقی کا باعث بنے، لیکن یقیناً ترجیح یہاں کے اوپر ان علوم کو حاصل ہے جو انسان کی روحانی ترقی کا باعث بنتے ہیں۔ وہ علوم جو انسان کی روحانی ترقی کا باعث بنتے ہیں، اس کے لیے ائمہ علیہ السلام کے ارشادات میں کافی تاکید پائی جاتی ہے، اگرچہ میں نے عرض کیا کہ دنیاوی علوم کو بھی نظر انداز نہیں کیا گیا ہے، لیکن چونکہ خود دنیا محدود ہے لہذا دنیاوی علوم سے تعلق رکھنے والی چیزیں بھی محدود ہیں، اور آخرت ہی انسان کی زندگی کا اصل مقصد ہے، لہذا وہ چیزیں جو ہمیں آخرت میں ترقی دلا سکیں ان کی اہمیت کہیں زیادہ ہوگی۔ سب سے پہلی چیز جو عرض کرنا ہے وہ یہ ہے کہ ہم جب کسی چیز پر عمل کرنا چاہتے ہیں، کسی چیز کو اپنی زندگی میں اختیار کرنا چاہتے ہیں، اپنا چاہتے ہیں، تو جب تک اس کی معرفت ہمیں حاصل نہیں ہو جاتی، جب تک ہم اسے جان نہیں جاتے ہیں، پہچان نہیں لیتے ہیں، عمل کرنا ممکن نہیں ہوتا ہے۔ لہذا دین پر عمل کرنے سے پہلے دین کی معرفت ضروری ہے۔ پہچانے تو ہم کہ جس دین کے ہم حامل ہیں، جس دین کے ہم مالک ہیں، جس دین کا ہم دعویٰ کرتے ہیں، وہ دین ہے کیا؟ دین اور رسم و رواج کے فرق کو پہچانے کہ بہت ساری چیزیں ہمارے یہاں جو رسم و رواج کے طور پر ہیں، بہت سارے لوگ انہی کو دین سمجھ بیٹھے ہیں۔ آیا دین وہی ہے جو ہم رسم و رواج کی شکل میں ہمارے یہاں رائج ہے، یا دین اس کے علاوہ بھی کوئی چیز ہے؟ پہلی معرفت جو انسان کے لیے ضروری ہے وہ یہ ہے کہ دین اور رسم و رواج کے فرق کو پہچانے، اپنے آبا و اجداد سے سنے ہوئے دین سے اوپر اٹھنے کی کوشش کریں۔ آبا و اجداد سے جو دین ہم نے سنا ہے، ممکن ہے کہ وہ حق ہو، اور ممکن ہے کہ ہمارے آبا و اجداد کو سمجھنے میں یہ جو ہے غلط فہمی ہوئی ہو۔ لہذا ہر انسان کی ذمہ داری یہ ہوتی ہے کہ جن چیزوں پر عقیدہ رکھتا ہے، جن چیزوں پر ایمان رکھتا ہے، ان چیزوں کو پہلے پرکھے اور دیکھے کہ جو کچھ ہم نے اپنے بزرگوں سے سنا ہے واقعاً وہ عقل اور قرآن کے معیار پر پورا اترتا ہے یا پورا نہیں اترتا۔ صرف یہ کہہ دینا کہ ہم نے اپنے خاندان میں اپنے ماں باپ سے، اپنے بزرگوں سے یہ سنا ہے لہذا ہم اس بات کا عقیدہ رکھتے ہیں، ہم نے اپنے بزرگوں سے سنا ہے کہ خدا ایک ہے، ہم نے اپنے جو ہے بزرگوں سے سنا ہے کیا حضرت اللہ کے نبی ہیں، 12 امام ہمارے ہیں، قرآن اللہ کی کتاب ہے، اگرچہ یہ ساری باتیں حق ہیں لیکن اتنا کافی نہیں ہے۔ ہر محب اہل بیت کی ذمہ داری ہے کہ وہ اپنے عقائد کو دلائل کی روشنی میں اختیار کرے۔ یعنی کل اگر اس سے کوئی پوچھے کہ اگر آپ خدا کو ایک مانتے ہیں تو دلیل کیا ہے آپ کے پاس، اگر آپ پیغمبر کو آخری نبی مانتے ہیں تو دلیل کیا ہے آپ کے پاس، اگر آپ امام علی کو خلیفہ بلا فصل مانتے ہیں تو دلیل کیا ہے آپ کے پاس، تو دلائل کو پیش کر سکے۔ ہر چیز میں تقلید ہو سکتی ہے لیکن عقائد میں تقلید کی گنجائش نہیں ہے، نہ آبا و اجداد کی تقلید نہ کسی اور کی تقلید۔ چنانچہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ایک دن ایک راستے سے گزر رہے تھے، راستے میں ایک بوڑھی عورت بیٹھی ہوئی سوت کاٹ رہی تھی، چرخہ چلا رہی تھی، پیغمبر اس کے پاس کھڑے ہو گئے۔ جب اس نے پیغمبر کو دیکھا تو پیغمبر کے احترام میں اس نے اپنا ہاتھ کھینچ لیا، اپنا کام روک دیا۔ پیغمبر نے اس سے پوچھا کہ بڑی بی، یہ بتائیں کیا اللہ ہے، آپ کو اللہ پر عقیدہ ہے؟ اس نے کہا ہاں اللہ پر عقیدہ ہے ہمیں۔ پیغمبر نے پوچھا کیا دلیل ہے آپ کے پاس، کس بنا پہ آپ کہتی ہیں کہ اللہ موجود ہے؟ اس نے پیغمبر سے سوال کیا کہ حضور یہ فرمائیے چرخہ ابھی چل رہا ہے یا رکا ہوا ہے؟ پیغمبر نے فرمایا چرخہ رکا ہوا ہے۔ اس نے کہا حضور اس سے پہلے یہ چرخہ چل رہا تھا یا पहले भी ये चरखा ये जो है रुका हुआ था। कहा नहीं, पहले चरखा चल रहा था। उसने पूछा, हुजूर पहले चरखा चल क्यों रहा था, अब रुक क्यों गया? वो पैगंबर ने फरमाया कि तुम चला रही थी इसलिए चल रहा था, तुमने हाथ खींच लिया चरखा रुक गया। कहा सरकार, जब एक छोटा सा चरखा चलाए वाले के बगैर नहीं चल सकता, तो इतनी बड़ी कायनात का चरखा क्या बगैर किसी चलाए वाले के चल रहा है? पैगंबर ने उसकी दलील सुन करके उसको शाबाशी दी और असहाब से खिताब करके फरमाया कि अलैकुम बिदीनिल अजाएज, देखो जिस तरह से इस अजूजा का, इस बूढ़ी औरत का दीन है, ऐसा दीन अख्तियार करो, यानी दीन वो हो, अकीदा वो हो जिसके साथ दलील भी मौजूद हो। बगैर दलील अकीदा इस्लाम में काबिल कबूल नहीं है। तो हम दीन को पहचाने कि दीन क्या है और दीन कितना है, कौन कौन सी चीजें दीन में हैं, कौन सी चीजें दीन में शामिल नहीं है, किन चीजों को दीन से कम कर दिया गया है, किन चीजों का दीन में इजाफा कर दिया गया है। क्योंकि देखिए, दीन गदीर के दिन मुकम्मल हो गया था, दीन उतना ही है जितना गदीर तक नाजिल हुआ था, जिस दिन मौलाए कायनात की विलायत के ऐलान के बाद आयत नाजिल हो गई, अल्यौम अकमल तो लकुम दीनकुम व अतमम तो अलैकुम नेमती, उस दिन दीन मुकम्मल हो गया, यानी पूरे का पूरा दीन आ गया। अब दीन में किसी चीज का इजाफा नहीं होना है, कमी नहीं है जो इजाफा किया जाए। आइम्मे तारीन अलैहिस्सलाम ने भी दीन में कुछ इजाफा नहीं किया है, बल्कि जो कुछ पैगंबर के जरिए गदीर तक दीन अल्लाह की तरफ से नाजिल हुआ था, आइम्मा ने उसी गदीरी दीन की तशरीह का काम किया है। दो काम किया आइम्मा ने, एक तो उसकी तशरीह करते रहे, उसकी तफसीलात से लोगों को आगाह करते रहे जो पैगंबर ने बयान किया था, जो उन्हें मौलाए कायनात से उन तक पहुंचा। चनांचे आइम्मा अलैहिस्सलाम जब भी कभी कोई बात फरमाते तो कहते थे कि हमने अपने बाप दादा से सुना, उन्होंने पैगंबर से सुना। वो फरमाते थे हदीसो हदीसो जद हदीसी हदीसो जद दी रसूलुल्लाह, हम जो कुछ भी कहते हैं अपनी तरफ से कुछ नहीं कहते हैं, हम तो वही कहते हैं जो अल्लाह ने पैगंबर के जरिए तालीमात पेश फरमाई हैं। तो आइम्मा अलैहिस्सलाम दीन में कुछ इजाफा नहीं करते थे, बल्कि उसी गदीरी गदीर के दिन जो दीन मुकम्मल हुआ था उसकी तशरीह करते थे और उसका अमली नमूना पेश करते थे मुख्तलिफ हालात में, ताकि कल ये कोई न कह सके कि पैगंबर जिन हालात में थे वो हालात और थे, आज के हालात और हैं, उस जमाने में ठीक है उस दिन पर अमल करना मुमकिन था, अब आज के हालात में तो मुमकिन नहीं है। हमारे पास तकरीबन 260-265 साल की मासूम सीरत मौजूद है, मुख्तलिफ अदवार से अइमा गुजरे हैं और हर हाल में उन्होंने दीनी कानून पर अमल करके दिखाया कि हालात कैसे भी हों, ये दीन काबिले तगीर नहीं है कि हालात के बदलने से हम दीन को तब्दील कर देंगे, दीन में कमी या कि दीन में इजाफा किया जा सकेगा। तो आइम्मा का दो काम था, एक तो अमली नमूना पेश करना, दूसरे वो दीन जो गदीर के दिन मुकम्मल हुआ था उसकी तशरीह करना। लिहाजा दीन में न कमी की गुंजाइश है न दीन में इजाफे की गुंजाइश, हमें यह देखना है कि जो दीन गदीर तक आया था वो क्या है, जिस दीन को आइम्मा ने पेश किया है तशरीह की है वो क्या है, न उसमें कुछ हमें कम करने का अख्तियार है कि हालात का रोना रो करके हम उसमें कमी कर दें कि ये चीज़ें तो उस ज़माने में हराम थी लेकिन आज मुमकिन नहीं है, ये चीज़ें उस ज़माने में वाजिब थी लेकिन आज मुमकिन नहीं है। नहीं, दीन जिस वक्त नाजिल हुआ उस वक्त भी अमल हुआ, दीन के बाद तकरीबन 250 बरस तक इमाम अलैहिस्सलाम का सिलसिला कायम रहा, उसमें भी दीन को वो अमल करके पेश करते रहे। एक ज़माना था जब लोगों को दीन में इजाफे का शौक था, दीन में चीज़ें इजाफे कर दी जाती थी, रस्म व रवाज बनते थे, रस्म व रवाज आहिस्ता आहिस्ता दीन की शक्ल अख्तियार कर लेते थे। अब जमाना वो आया है जहां दीन में कमी की लोगों को ख्वाहिश हो गई है कि दीन में से फला चीज निकाल दी जाए, दीन में से फला चीज निकाल दी जाए, उनको अब ऐसा दीन चाहिए जिसमें हिजाब ना हो, उनको ऐसा दीन चाहिए जिसमें शराबखार और जिनाकार की सजा का हुक्म ना हो, उन्हें ऐसा दीन चाहिए कि जो दुनिया में उन्हें किसी किस्म की तकलीफ ना दे सके, किसी किस्म की परेशानी में मुबतला ना कर सके, ऐसा दीन चाहिए जिसमें हुकूमत का तसव्वुर ना हो, ऐसा दीन चाहिए जिसमें हुक्मरान इस्लामी पाबंदियों से आजाद हों। लेकिन बहरहाल ऐसा दीन वो दीन नहीं है जो अल्लाह ने नाजिल किया था, वो दीन नहीं है जिसके मुकम्मल होने की सनद अल्लाह ने गदीर के मैदान में अता कर दी थी। हम अगर इस्लाम को हासिल करना चाहिए चाहते हैं तो हमें चाहिए कि इस्लाम को उसके असली सरचश्मों से हासिल करें, फला ने ये कह दिया और फला ने वो सुना दिया, या अपनी मसलहतों को मद्देनजर रख करके एक नया दीन इख्तरा कर लें, ठीक है, आप दीन इख्तियार तो कर सकते हैं, लेकिन ये दीन वो दीन न होगा जो आपको नजात दे सकेगा, ये दीन वो दीन न होगा जिसके लिए अहले बैत ने कुर्बानियाँ दी हैं, जिसके लिए करबला वजूद में आई, जिसके लिए अइम्मा ने मुसलसल कैद व बंद की सऊबतें बर्दाश्त की। अगर आसान ही दीन इख्तियार करना होता तो अइम्मा ने इतनी सारी मुश्किलें क्यों बर्दाश्त की हैं। लिहाजा हम मुहिब्बान अहले बैत, हम जो अहले बैत के दामन से वाबस्ता अफराद, ठीक है, वो लोग जिनके पेशवाओं ने हमेशा हालात से समझौता करके ऐशो आराम से जिंदगी काटी, उनके मानने वाले अगर दीन में कतर ब्योत करते रहें, कमी ज्यादती करते रहें, इजाफा करें, घटाएं बढ़ाएं, तो ठीक है, उनके लिए बात समझ में आती है। लेकिन हम जिन अइम्मा के मानने वाले हैं, जिन अहले बैत के मानने वाले हैं, हमें कतन ये जेब नहीं देता। इस्लाम को हमारी जिम्मेदारी, मुहिब्बान अहले बैत की जिम्मेदारी है कि उसके असली सर चश्मे से हासिल करें। असली सर चश्मा क्या है? असली सर चश्मा कुरान है, असली सर चश्मा पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की हदीसें और उनकी सीरत हैं, असली सर चश्मा अहले बैत अलैहिस्सलाम के इरशादात और उनकी सीरत का अमली नमूना है। अब यहाँ के ऊपर इस असली सर चश्मे से हासिल करने के दो तरीके हो सकते हैं, या तो हम बराह रास्त खुद इतनी सलाहियत इतनी इस्तेदाद रखते हों कि कुरान और हदीस को पढ़ करके उसका माना मफहूम समझ सकें, उसकी रूह को हासिल कर सकें और उससे हम बराह रास्त दीन खुदा को समझ सकें, या अगर हमारे पास ये मुमकिन नहीं है तो हम उन मोतबर उलमा और फुकहा से असल दीन को हासिल करें जिन्हें आइम्मा ने नाम बनाम तो नहीं लेकिन सिफात के लिहाज से यकीनन मुकर्रर किया है, जिनको आइम्मा की ताईद हासिल है कि जिन लोगों में ये सिफात पाए जाएं, तुम हमारी गैबत में हमारी नियाबत में इन लोगों से दीन को हासिल कर सकते हो। मैं सिर्फ यहाँ पर एक हदीस की तरफ इशारा करना चाहूँगा। इमाम फरमाते हैं, मासूम से हदीस है कि अम्मा मन खाना मन अल्फुकहा नफ्से मुखालिफन लहवा मुतीअन लअम्र मौला मुहाफिज़न लदीने फलिल अवाम अन युक़ल्लिदू। जो शख्स फकी हो, मुज्तहिद हो, यानी जिस शख्स में दीन को बराह रास्त समझने की मुकम्मल सलाहियत पाई जाती हो, जो दीन को उसके असली सर चश्मों से गहराई के साथ समझने की सलाहियत रखता है और वो अपने नफ्स को गुनाहों से बचाए हुए है, ख्वाहिशात नफ्स का असीर भी नहीं है, अपने मौला यानी खुदा रसूल और अइम्मा अलैहिस्सलाम का मुती व फरमा बरदार है और अपने दीन की हिफाजत करता है, आवाम को चाहिए कि उस शख्स की पैरवी करें, उसका इत्तबा करें, दीन को उससे पूछें, दीन को उससे सवाल करें, दीन फहमी के लिए उसकी तरफ रुजू करें, न कि हर कसो नाकस से या उन अफराद से दीन को सीखने की कोशिश करें जो खुद दीन आशना नहीं है, या अगर दीन के बारे में कुछ मालूमात है भी उनके पास तो उनका अमली किरदार ऐसा है जो दीन से कोसों दूर है, जो गुनाहों में मुब्तला हैं, जो मासियत का शिकार हैं, उनसे दीन को समझने की कोशिश न करें, चाहे वो हमारे रिश्तेदार हों, हमारे आबाओ अजदाद ही क्यों न हो रहे हों। क्योंकि हर शख्स तो फकीह नहीं बन सकता, हर शख्स के लिए मुज्तहिद बनना, हर शख्स के लिए वो महारत हासिल करना नहीं है कि मुमकिन नहीं है, क्योंकि इंसान माशरे में सिर्फ फिक्र की जरूरत नहीं है, बहुत सारी चीज़ों की माशरे में ज़रूरत है। माशरे को इंजीनियर भी चाहिए, माशरे को डॉक्टर भी चाहिए, माशरे को आईटी के माहरीन भी चाहिए, माशरे को ये जो है बिजनेसमैन भी चाहिए। अब सबके लिए तो अगर सबके सब मुज्तहिदी बनने लगेंगे, फकीह बनने लगेंगे, तो दूसरे शोबों को कौन संभालेगा। लिहाजा इस सहूलत के पेश नज़र ये है कि अगर कुछ लोग दूसरे शोबों में लगे हुए हैं तो कुछ अफराद की जिम्मेदारी ये है कि वो दीन को असली सर चश्मों से समझें, महारत हासिल करें, यानी फकीह बने, मुज्तहिद बने। खुद कुरान मजीद में भी इस तरफ इशारा हुआ है, सूरह तौबा की 122वीं आयत अगर उठा के देखेंगे, वमा कानल मोमिनून लियनफिरू काफ्फा, मुनासिब नहीं है कि सारे के सारे मोमिनीन जो हैं वो इल्म दीन हासिल करने के लिए कूच कर पड़े, सब उसी तरफ लग जाएं। फलौला, इल्म दीन से मुराद यहाँ पर इश्तेहाद है, अभी अर्ज करूंगा। दीन की कुछ मालूमात हासिल करना वाजिब आइनी है, हर इंसान के ऊपर वाजिब है कि हासिल करे, और कुछ मालूमात वो हैं जो वाजिब किफाई है, यानी सिर्फ कुछ लोग अगर हासिल कर लें और बकिया लोग उसकी महारत से इस्तेफादा करें तो काफी है। फलाउला नफरा मिन कुल फिरकतिन मिनहुम ताइफा, अगर हर गरोह से कुछ लोग उठते, काहे के लिए उठते, काहे के लिए कुछ करते, लियतफक्कहू फिद्दीन, ताकि दीन में महारत हासिल करें, वलयुनज़िरु क़ौमहुम इज़ा रजऊ इलैहिम लअल्लहुम यहज़रून, ताकि जब वो लोग पलट करके अपनी कौम के दरमियान आए, अपनी कौम के पास आए, तो उनको वो दीन से आगाह कर, हराम है अजाब इलाही का, उन्हें खौफ दिलाएं, जन्नत की तरफ उनको रागिब करें, जब वो पलट के आए तो अपने कौम को इंतजार करें, उनको होशियार करें, उनको आगाह करें, लअल्लहुम यहज़रून, शायद वो लोग आगाह हो जाएं, होशियार हो जाएं वो लोग। तो तहकीक और तदब्बुर अमीक, यानी कुरान और हदीस और अइमा अलैहिस्सलाम के इरशादात की रोशनी में दीन के बारे में महारत हासिल कर लेना, ये वाजिब है कैसा, इन सब पर वाजिब नहीं है, लेकिन दीन का इतना इल्म इंसान अपने अकायद से इस्तिदलाली तौर पर आशनाई हासिल कर सके। अगर कल कोई पूछ ले कि आपने क्यों अल्लाह को माना, क्यों रसूल को माना, तो उसका जवाब दे सके, दलील पेश कर सके, अपने अकायद का दिफा कर सके और अपनी जिम्मेदारियों को समझ सके कि क्या चीज हराम है, क्या चीज हलाल है। अब चाहे इसे तहकीकन समझे, चाहे इसे तकलीदन समझे, इतना समझना सबके लिए वाजिब आईनी है। यानी अकायद का इल्म, अकायद के बारे में दलाइल का इल्म, और अपनी जिम्मेदारियों और अपनी ड्यूटीज को समझना, जान लेना कि अखलाकी जिम्मेदारियां क्या हैं, हराम क्या है, हलाल क्या है, वाजिब क्या है, मुस्तहब क्या है, बवक्त जरूरत। मिसाल के तौर पर इंसान अगर नमाज पढ़ने के लिए खड़ा हुआ है तो उसे पता होना चाहिए कि नमाज के वाजिबात क्या हैं। ये वाजिब किफाई नहीं कि एक आदमी ने अगर सीख लिया सबके लिए काफी है, ये वाजिब ऐनी है। इंसान हज के लिए जा रहा है तो हज के मसाइल का जानना उसके लिए वाजिब ऐनी है। लिहाजा अगर इतना चीजें इंसान नहीं जानेगा तो उसकी जिंदगी बसीरत के हमरा नहीं होगी। और कुरान ये कहता है कि हमारी जिंदगी को, अमली जिंदगी हमारी बसीरत के हमरा होना चाहिए। कुल हाज़िही सबीली अदउ इलल्लाह अला बसीरतिन अना व मन इत्तबअनी, ये मेरा रास्ता है, मैं अल्लाह की तरफ लोगों को बुलाता हूँ, किससे, अला बसीरतिन, हमारे पास भी बसीरत है, अना व मन इत्तबअनी, जो हमारा इत्तबा करते हैं। बस इस्लाम में गाफिलाना और जाहिलाना अकीदे की गुंजाइश नहीं है, सब अकीदा होना चाहिए, कैसा भी अकीदा हो, दलील हो या ना हो, या अगर दलील है तो वो खुराफात पर मबनी दलील है। सिर्फ अल्लाह पर अकीदा रख लेना, नबी की नबूवत पर ईमान लाना काफी नहीं है, बल्कि जो सबब है नबी की नबूवत पर ईमान लाने का, अइम्मा को अगर हम इमाम बरहक मानते हैं तो हमारे पास उसकी मोहकम और वाज़े दलील होना चाहिए। बस दफा ये बहाना हो जाता है कि इतना वक्त कहाँ मिलता है, आजकल जिंदगी के मसरूफियात हैं, जिंदगी की मुश्किलात हैं, सुबह से ऑफिस में, जॉब में, कारोबार में, इतना वक्त ही कहाँ मिलता है कि हम मुतालिया कर सकें। तो अर्ज़ खिदमत ये है कि एक मुहिब अहले बैत को ये बात कहने का हक नहीं है, क्योंकि इमाम मूसा काज़िम अलैहिस्सलाम ने जो हमें नसीहत फरमाई है वो ये है कि अपनी जिंदगी के वक्त को चार हिस्सों में तकसीम करें। अपने वक्त को एक या दो हिस्सों में बांटना नहीं है, चार हिस्सों में हमें अपने वक्त को तकसीम करना, यह हर मुहिब अहले बैत की जिम्मेदारी है। अलबत्ता वो चार हिस्से बराबर बराबर हों, या एक का हिस्सा ज्यादा, एक का हिस्सा कम, वो हालात और जरूरत के तहत उसे कम ज्यादा किया जा सकता है, लेकिन 24 घंटे हमारे चार हिस्सों में यकीनन बटने चाहिए। एक हिस्सा जिंदगी का इमाम फरमाते हैं रिस्क हलाल कमाने के लिए, जॉब पे जाइए, कारोबार कीजिए, बिजनेस कीजिए। इस्लाम काहली का कायल नहीं है, इस्लाम बेकार अपना वक्त ये जो है गुजारने का, दूसरों के आगे हाथ फैलाने का कायल नहीं है। एक हिस्सा जिंदगी का रिस्क हलाल हासिल करने के लिए, दूसरा हिस्सा जिंदगी का हलाल लज्जतों से लुत्फंदोज होने के लिए, जो लज्जतें अल्लाह ने हमारे लिए हलाल करार दी हैं, एक वक्त हमारा इतना वक्त हो हमारे पास कि हम उन लज्जतों से इस्तेफादा कर सकें, खाना खा सकें, दूसरी लज्जतें जो अल्लाह ने हलाल करार दी हैं हमारे लिए उससे हम बहरामंद हो सकें। तीसरा वक्त हमारे लिए जरूरी है अल्लाह से राज़ो नियाज़ करने के लिए, मुनाजात करने के लिए, इबादतों के लिए एक वक्त मुअय्यन करें। चौथा वक्त इमाम फरमाते हैं उन मोतबर दोस्तों के पास नशिस्त बरखास्त के लिए, उठने बैठने के लिए, जो हमें हमारे उयूब से, हमारी कमियों से आगाह कर सकें। वो दोस्त इंसान भी हो सकता है, वो दोस्त किताब भी हो सकती है, वो दोस्त उस्ताद हो सकता है, मुख्तलिफ किस्म के लोग हो सकते हैं, उन दोस्तों में उनका शुमार हो सकता है। मोतबर दोस्त, हर शख्स नहीं, वो मोतबर दोस्त जिनमें ये सलाहियत पाई जाए कि वो हमें हमारी कमियों से आशना कर सकें, ताकि हम अपनी कमियों को दूर कर सकें। अगर हमारे अकायद में कमी है, अगर हमारे अहकाम में कमी है, अगर हमारे अखलाक में कमी है, तो हमें अपनी इन कमियों को दूर करना, ये कह देना कि हमारे लिए इसके पास टाइम नहीं है یہ تعلیمات اہل بیت کے سراسر منافی ہے، سراسر خلاف ہے اس بات کے۔ آپ دیکھیں آج واقعی میں جب ہم اپنے سماج کو دیکھتے ہیں، اپنے معاشرے کو دیکھتے ہیں، شرم آنے لگتی ہے۔ آج ہمارے بچوں کو یورپ کی تاریخ اسلام کی تاریخ سے کہیں بہتر معلوم ہے، وہ آج دنیا کی شخصیتوں سے اپنی اسلامی شخصیتوں کے مقابلے میں کہیں زیادہ آشنا ہے، اور یہ شرم کی بات ہے۔ ہمیں اپنی اسلامی شخصیتوں کو پہچاننا چاہیے، ہمیں اپنی تاریخ سے آشنا ہونا۔ ٹھیک ہے یورپ کی تاریخ جان لینا، دنیا کی تاریخ جاننا، دنیا کا جغرافیہ جاننا وہ بری بات نہیں ہے، وقت ہو اسے بھی سیکھیں گے، لیکن انہیں ترجیحات میں نہیں شامل کرنا چاہیے، اولویت انہیں نہیں دینا چاہیے۔ وقت ملا تو اسے بھی جانیں گے، اسے بھی سیکھیں گے، اسلام علم سیکھنے سے منع نہیں کرتا ہے، لیکن یہ پہلا وقت اگر ہمیں کسی چیز کے لیے دینا ہے۔ والدین اپنے بچوں کی اگر تربیت کر رہے ہیں جہاں ان کو اور سارے علوم سکھانا ہے، وہ سب سے پہلی چیز جو ان کو سکھانا ہے وہ ان کو ان کے عقائد کے بارے میں اطلاع دیں۔ جیسے جیسے انسان کی عمر بڑھتی جاتی ہے، تجربہ بڑھتا جاتا ہے، ویسے ویسے عقائد کے دلائل بھی بڑھتے جائیں گے۔ بچپن میں جو ہے مطالعہ بچپن کے لحاظ سے، جوانی میں مطالعہ جوانی کے لحاظ سے، ادھیڑ عمر میں آنے کے بعد اس لحاظ سے مطالعے میں دن بدن اضافہ ہونا چاہیے۔ ہم مسلمان حصول علم اور مطالعے والی امت ہیں۔ اسلام وہ علم ہے، اسلام وہ دین ہے کہ جہاں کے اوپر ابتدائی آیتیں جو نازل ہوئی ہیں قرآن مجید کی، ان سب کا تعلق علم و تعلیم سے ہے۔ اقرا بسم ربک الذی خلق، یہ وہ آیت ہے جو پیغمبر پر سب سے پہلے نازل ہوئی ہے، پہلے ہی حکم ہے پڑھنے کا۔ میرے حبیب پڑھیے، اپنے اس پروردگار کے نام سے پڑھیے جس نے پیدا کیا ہے۔ خلق الانسان من علق، جس نے انسان کو علاقے سے پیدا کیا۔ اقرا وربک الاکرم، پڑھیے، آپ کا پروردگار اکرم ہے۔ الذی علم بالقلم، وہ پروردگار جس نے تعلیم قلم کے ذریعے دی ہے۔ علم الانسان ما لم یعلم، انسان جو کچھ نہیں جانتا تھا اسے سکھایا۔ تو آپ دیکھ رہے ہیں کہ قرآن کی ابتدائی آیتیں ہی جو ہیں وہ لکھنے پڑھنے قلم تعلیم علم ان سب سے اس کا تذکرہ ہو رہا ہے۔ لہذا ایک محب اہل بیت کی پہلی ذمہ داری علم کا حصول ہے، علم کو حاصل کرنا، اور حصول علم میں بھی سب سے زیادہ جس چیز کو اہمیت حاصل ہے وہ عقائد کا علم، احکام کا علم، اخلاقی اقدار کا علم، سب سے پہلے انہیں جاننا ہے۔ عقائد میں تقلید کی گنجائش نہیں ہے، تحقیق ضروری ہے۔ احکام اور اخلاق کو انسان تقلید کے ذریعے بھی حاصل کر سکتا ہے، تحقیق کے ذریعے بھی حاصل کر سکتا ہے۔ دوسری ذمہ داری جو محبان اہل بیت کی ہے، چاہے دنیا میں کہیں بھی ہوں، یورپ میں ہوں، امریکہ میں ہوں، ہندوستان میں، پاکستان میں، وہ یہ ہے کہ جتنا علم حاصل کیا ہے اس علم پر عمل کریں۔ علم کا حاصل کر لینا صرف کافی نہیں ہے۔ جی ہمیں سب پتہ ہے، بعضوں سے گفتگو کی، ہمیں سب پتہ ہے، پتہ ہونا کافی نہیں ہے۔ آپ نے جو علم حاصل کیا ہے وہ تو پہلی ذمہ داری تھی، وہ پہلا زینہ ہے۔ حصول علم مقصد نہیں ہے، حصول علم ذریعہ ہے۔ آپ نے جب اسے حاصل کر لیا علم، تب دوسری ذمہ داری یہ ہے کہ اپنی معلومات پر عمل کریں۔ علم برائے علم، علم برائے عنوان، علم برائے سند اور ڈگری نہیں ہے، بلکہ علم عمل کے لیے ہے۔ چنانچہ قرآن مجید میں سورہ فاطر کی 28ویں آیت میں ارشاد ہوتا ہے، انما یخش اللہ من عباده العلماء، اللہ سے بندوں کے درمیان صرف اور صرف صاحبان علم ہی ڈرتے ہیں۔ یعنی علم کا نتیجہ خشیت الہی کی شکل میں ظاہر ہونا چاہیے، علم کا نتیجہ خوف خدا کی شکل میں ظاہر ہونا چاہیے۔ اگر نتیجہ علم خوف خدا کی شکل میں ظاہر ہوا تو وہ علم قابل قدر ہے، اس کی قیمت ہے۔ لیکن اگر علم کا بوجھ ہے مگر خشیت خدا نہیں ہے، مگر علم پر عمل نہیں ہے، تو وہ علم بیکار ہے۔ نماز عصر کے بعد جو نافلہ ہے، نماز عصر کے بعد یہ جو دعائیں ہیں، جو تعقیبات ہیں، تعقیبات نماز عصر میں ایک دعا کی تعلیم ائمہ علیہ السلام نے دی ہے، اس سے اندازہ ہوتا ہے کہ بغیر عمل علم کتنی بڑی مصیبت ہے۔ فرماتے ہیں معصوم، اللہم انی اعوذ بکا من نفس لا تشبع، میرے معبود میں تجھ سے پناہ مانگتا ہوں اس نفس سے جو جس کا پیٹ نہیں بھرتا، وَمِن قَلْبٍ لَا يَخْشَعُ، اس دل سے پناہ مانگتا ہوں جو خدا کے آگے خضوع و خشوع نہیں کرتا، وَمِن عِلْمٍ لَا يَنفَعُ، اور اس علم سے میں پناہ مانگتا ہوں جو علم نفع نہ دے، جس علم کے مطابق عمل نہ ہو سکے، وَمِن صَلَاةٍ لَا تُرْفَعُ، وَمِن دُعَاءٍ لَا يُسْمَعُ، اس نماز سے پناہ مانگتا ہوں جو خدا کی بارگاہ میں قبول نہ ہو، اس دعا سے پناہ مانگتا ہوں جسے خدا سننے کو تیار نہ ہو۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم جناب ابو ذر کو خطاب کر کے ارشاد فرماتے ہیں، یا ابا ذر، ان اشد الناس عذابا یوم القیامہ عالم لا ينتفع بعلمه، اے ابو ذر، قیامت کے دن سب سے زیادہ عذاب اس عالم پر ہوگا جو اپنے علم سے فائدہ نہ اٹھائے، جو اپنے علم پر عمل نہ کرے۔ ہم نے سیکھ لیا کہ اللہ ایک ہے، ہم نے سیکھ لیا کہ پیغمبر اللہ کے نبی ہیں، ہمیں معلوم ہو گیا کہ قرآن اللہ کی کتاب ہے، ہم نے سیکھ لیا کہ نماز واجب ہے، روزہ واجب ہے، شراب حرام ہے، غیبت حرام ہے، تہمت حرام ہے۔ خوب، اس کے بعد ہم نے کیا کیا؟ ہمیں یہ پتہ چل گیا کہ فلاں فلاں چیزیں ہمیں جنت سے قریب کرتی ہیں، فلاں چیزیں ہمیں جہنم سے دور کرتی ہیں، اس کے بعد ہم نے کیا کیا؟ اگر ہم نے سیکھی ہوئی چیز پر عمل کر لیا، فرض کیے ہمیں یہ معلوم ہو گیا کہ آج اٹلانٹا میں بارش ہونے والی ہے، اور اس کے بعد بھی ہم جب گھر سے نکلے تو بارش کا انتظام کر کے نہ نکلے، اس کا مطلب کیا ہوا؟ ہم نے اس علم سے فائدہ نہیں اٹھایا۔ علم کے مطابق عمل نہ کرنے کا مطلب علم سے فائدہ نہ اٹھانا۔ اے ابو ذر، قیامت کے دن سب سے زیادہ عذاب اس شخص پر ہوگا جس کے پاس علم تو ہے مگر وہ اپنے علم سے فائدہ نہیں اٹھاتا، علم پر عمل نہیں کرتا ہے، صرف کتابوں کا بوجھ لاد لینے سے، کتابیں رٹ لینے سے اسے عالم نہیں کہا جا سکتا ہے۔ قرآن مجید نے ایسے شخص کو گدھے سے تعبیر کیا ہے، سورہ جمعہ میں چنانچہ ارشاد ہوتا ہے کہ مثل الذین حملوا التوراۃ ثم لم يحملوها كمثل الحمار يحمل اسفارا، جن لوگوں نے تورات کو یاد کر لیا ہے لیکن تورات کے اوپر عمل نہیں کرتے ہیں، ان کی مثال اس گدھے کی ہے جس کے اوپر کتابوں کا بوجھ لاد دیا گیا ہے۔ کتابوں کا بوجھ لاد دیا گیا ہے جس گدھے پر، اس گدھے کی قیمت تو نہیں بڑھ جاتی ہے۔ لہذا اگر انسان نے علم حاصل کر لیا ہے مگر علم پر عمل نہ کیا تو قرآن کے مطابق اس کی مثال اس گدھے کی ہے جس کے اوپر کتابوں کا بوجھ لدا ہو۔ لہذا ضروری ہے کہ ہم نے جو کچھ پہلا مرحلہ ہے سیکھیں، اور دوسری ذمہ داری ایک محب اہل بیت کی یہ ہے کہ جو ہم نے سیکھا ہے وہ اس پر عمل کریں۔ ہم اپنے عمل سے دوسروں کو بھی اسلام کا گرویدہ بنا سکتے ہیں، آہستہ آہستہ وہ ذمہ داریاں بھی شروع ہو رہی ہیں جو مغرب میں رہنے والوں کی ہیں۔ ہم اگر اپنے گھر میں رہتے ہیں، اپنے وطن میں رہتے ہیں، تو ہو سکتا ہے کہ ہمارا عمل ہماری ذات تک محدود ہے، اگر ہم نے کوئی اچھا کام کیا تو ہماری ذات تک محدود ہے، برا کام کیا تو ہماری ذات تک محدود ہے، لیکن جب ہم دیار غیر میں رہتے ہیں، جب ہم غیروں کے درمیان رہتے ہیں، وہ ہمارا عمل دوہری تاثیر کا حامل ہو جاتا ہے، ہمارا اسلام پر عمل نہ کرنا بھی اور اسلام پر عمل کرنا بھی۔ اگر ہم نے اگر عمل کیا ہے اسلامی تعلیمات پر، تو ہم اپنے عمل سے دوسروں کو بھی اسلام کا گرویدہ بنا سکتے ہیں۔ اسی کے برعکس، اگر ہم نے اسلامی تعلیمات پر عمل نہیں کیا اور ہمارا عنوان یہ ہے کہ ہم مسلمان ہیں، ہم اسلام کے پیرو ہیں، لوگ یہی سمجھتے ہیں کہ ہماری زندگی تو اسلام کے قانون کے مطابق گزر رہی ہے، اگر ہم اسلام پر عمل نہیں کرتے ہیں، اگر ہم جھوٹ بولتے ہیں، اگر ہم غیبت کرتے ہیں، اگر ہم ظالموں کے چوکھٹ کے اوپر پیشانی کو خم کیے رہتے ہیں، اگر ہم بدکرداری کی طرف مائل ہیں، تو یہی سمجھا جائے گا کہ یہی اسلام ہے۔ افسوس یہ ہے کہ آج عالم یہ ہے کہ اسلام جتنا حسین ہے مسلمان اتنا ہی بدصورت ہے، مسلمانوں کی زندگی اتنی ہی قبیح ہے۔ یورپ میں ایک شخص کو اسلام کو سمجھنے کا شوق ہوا، مطالعہ اس نے شروع کیا کتابوں کا، البتہ ابھی یہ جو ہے مسلمانوں سے اس کی ملاقات نہیں ہوئی تھی، قرآن مجید کو پڑھا، ائمہ کے ارشادات کو پڑھا، تعلیمات اسلام سے آشنا ہوا، اسے دین بہت اچھا لگا، تعلیمات اسلام بہت بھائی، مسلمان ہو گیا۔ مسلمان ہونے کے بعد اس نے کہا اب میں ذرا تھا مسلمانوں کے ملک میں جاؤں، ان کے درمیان اٹھوں بیٹھوں، دیکھوں ان کی زندگی کیسی ہے۔ اس نے سوچا کہ یہ جو ہے مسلمانوں کو سمجھنے کا بہترین موقع یہ ہے کہ حج کے لیے جایا جائے، وہاں دنیا کے گوشے گوشے سے مسلمان آتے ہیں، بڑا اجتماع ہوتا ہے، چند دنوں میں بہتوں سے ملنے کا موقع ملے گا۔ چنانچہ وہ حج کے لیے چلا گیا، دوران حج جب اس نے مسلمانوں کو دیکھا مسلمانوں کے حالات کو دیکھا، گندگیوں کو دیکھا، لڑائی جھگڑے کو دیکھا، اختلافات کو دیکھا، حج کی آیت پہ جب اس کی نگاہ پڑتی تھی اور حاجیوں کے عمل کو جب دیکھتا تھا، دونوں میں بڑا تضاد پایا جاتا تھا. اس نے ایک بڑا عبرت خیز جملہ کہا ہے. وہ کہتا ہے کہ اللہ کا شکر ہے کہ میں پہلے اسلام سے آشنا ہوا، بعد میں مسلمانوں سے. اگر میں پہلے مسلمانوں سے آشنا ہوتا تو یقیناً مجھے اسلام کو نہ سمجھنے کا شوق پیدا ہوتا، نہ اسلام کی طرف کوئی رغبت پیدا ہوتی. لیکن اللہ کا شکر ہے کہ میں اسلام کو پہلے سمجھ چکا تھا، اسلام سے پہلے آگاہ ہو چکا تھا، اب مسلمانوں کو دیکھا ہے تو بہرحال میں اسلام سے بدزن نہیں ہوا. لیکن اگر مسلمان واقعین میں اپنے اس عمل کے ساتھ، اپنی اس زندگی کے ساتھ جو موجودہ انہوں نے اپنا رکھی ہے، غیر مسلموں کے سامنے اگر آتے ہیں تو یقیناً اسلام سے ان کی دوری کا باعث بنے گا، سبب بنے گا. اسلام علم کی تعلیم دیتا ہے، مسلمانوں کو جہالت کا شوق ہے. اسلام صفائی کی تعلیم دیتا ہے، مسلمانوں کو جو ہے وہ گندگی سے رغبت ہے. اسلام جو ہے مواسات کی تعلیم دیتا ہے، ہمیں خود غرضی سے فرصت نہیں ہے. اسلام سرفرازی کی تعلیم دیتا ہے، ہم ذلت قبول کرنے کے لیے ہوڑ لگائے ہوئے ہیں. اسلام ظلم ستیزی کی دعوت دیتا ہے، ہم ظلم پذیری کے لیے تیار بیٹھے ہیں. اسلام حسن خلق کی تعلیم دیتا ہے، ہم بد اخلاقی کا پیکر بنے بیٹھے ہوئے ہیں. لہذا محبان اہل بیت کی ذمہ داری، خصوصاً اب یہاں کے فرض کروں گا کہ مغربی دنیا میں ہم جہاں رہ رہے ہیں، وہ یہ ہے کہ جو کچھ ہم نے سیکھا ہے تعلیمات کو، ان تعلیمات پر عمل کریں. کیونکہ اگر ہم نے ان تعلیمات پر عمل کیا، ہمیں دوہرا ثواب ہے. ایک ثواب تو ان پر عمل کرنے کا ہے، دوسرا یہ ہے کہ دوسروں کے اندر اغیار میں اسلام کی طرف رغبت کا شوق پیدا ہوگا. اس کا اجر بھی ہمارے لیے ہے، اس کا ثواب بھی ہمارے لیے ہے. اور اگر خدا نخواستہ ہم نے اسلامی تعلیمات سے دوری اختیار کر لی، خدا نخواستہ اگر ہم نے اسلامی تعلیمات پر عمل نہ کیا، وہ تو یہی سمجھیں گے کہ جو ہماری زندگی ہے وہی اسلام ہے. ہم دوہرے گناہ کے شکار ہو جائیں گے. ایک گناہ اس گناہ کو انجام دینے کا ہے، دوسرا گناہ دوسروں کو دین اسلام سے بدزن کرنے کا ہے، بدگما کرنے کا ہے. لہذا ہماری یہ ذمہ داری بنتی ہے کہ جو کچھ ہم نے سیکھا ہے اس پر عمل کر سکیں. تیسری ذمہ داری جو ہماری ہے وہ یہ ہے، پہلی ذمہ داری تھی دین کو سیکھنا، دوسری ذمہ داری تھی دین پر عمل کرنا، اپنی اصلاح کرنا. اب تیسری ذمہ داری ہماری یہ ہے کہ ہم دوسروں کی بھی اصلاح کریں، دوسروں کو پیغام پہنچائیں، دوسروں کو اسلام کی دعوت دیں، زبان سے بھی عمل سے بھی دعوت دیں. اسلام میں صرف یہ کافی نہیں ہے کہ ہم سدھر جائیں، ہماری اصلاح ہو جائے، ہم جنت میں پہنچ جائیں، اپنے کو جہنم سے بچا لیں. جہاں ہماری ذمہ داری اپنے کو جہنم سے بچانا ہے، جہاں ہماری ذمہ داری اپنے کو بہشت میں داخل کرنا ہے، جہاں ہماری ذمہ داری اپنی اصلاح ہے، وہیں ہماری ذمہ داری، ہم محبان اہل بیت کی خاص طور سے ذمہ داری یہ ہے کہ ہم دوسروں کو بھی دین کی دعوت دیں، دوسروں کو بھی دین کا شوق دلائیں، دوسروں کی بھی اصلاح کی کوشش کریں، دوسروں کو بھی جہنم سے بچا کر کے جنت کی طرف لے جانے کی کوشش کریں. چنانچہ سورہ تحریم کی آیت نمبر 6 اگر اٹھا کر کے آپ دیکھیں تو وہاں ارشاد ہوتا ہے، یا ایہا الذین آمنوا قوا انفسکم واہلیکم نارا. اے صاحبان ایمان، تم اپنے کو بھی آتش جہنم سے بچاؤ، اپنے کنبے والوں کو بھی جہنم سے بچاؤ. کون سا جہنم؟ وقودہ الناس والحجارہ، وہ جہنم جس کا ایندھن لوگ اور پتھر ہیں. علیہ ملائکۃ غلاظ شداد، وہ جہنم جس کے اوپر بڑے سخت مزاج فرشتے تعینات کیے گئے ہیں. لا یعصون اللہ ما امرہم ویفعلون ما یؤمرون، وہ فرشتے اللہ کی نافرمانی نہیں کرتے ہیں، انہیں جس چیز کا حکم دیا گیا ہے وہی انجام دیتے ہیں. تو ہماری دوسری ذمہ داری یہ ہے، تیسری ذمہ داری یہ ہے کہ ہم خود کو بھی آتش جہنم سے بچائیں، دوسروں کو بھی آتش جہنم سے بچانے کی کوشش کریں. یہ ایک فریضہ ہے، واجب ہے، مستحبات میں شمار نہیں ہے کہ اگر ٹائم ملا تو دیکھیں گے. نہیں، ٹائم ملا نہیں ملا. جس طرح سے ہماری ذمہ داری ہے نماز پڑھنا، ہماری ذمہ داری ہے روزہ رکھنا، اسی طرح سے ہماری ذمہ داری یہ ہے کہ ہم دوسروں کی اصلاح کی بھی کوشش کرتے رہیں. البتہ یہ بات اپنی جگہ پر مسلم ہے کہ دوسروں کی اصلاح سے پہلے اپنی اصلاح ضروری ہے. دوسروں کو دعوت اسلام دینے سے پہلے خود اسلام پر عمل کرنا ضروری ہے. چنانچہ ارشاد ہے کہ اتأمرون الناس بالبر وتنسون انفسکم وانتم تتلون الکتاب افلا تعقلون. تم دوسروں کو تو نیکی کی دعوت دیتے ہو، دوسروں کو برائی سے روکتے ہو، لیکن تم اپنے کو بھول گئے ہو. क्या तुम किताब की तिलावत नहीं करते? क्या तुम अकल से काम नहीं लेते? यानी दूसरों को दावत देना और खुद को महरूम रखना ये बेअकली का अमल है। दीगरान रा नसीहत, खुद रा फजीहत, ये बेअकली की दलील है। कुरान मजीद में अगर इस सिलसिले में आप आयात का जायजा लें तो बहुत सारी आयतें इस सिलसिले में पाई जाती हैं। चुनांचे अगर हम सूरह आले इमरान की आयत नंबर 110 को उठा करके देखें, वहाँ इरशाद होता है, कुन तुम खैरा उम्मतिन उखरजत लिन्नास तामुरूना बिल मारूफ व तनहौना अनिल मुनकर व तुमिनूना बिल्लाह। मुसलमानों को बेहतरीन उम्मत करार दिया गया है ना, लेकिन बेहतरीन उम्मत की दलील कुरान बयान कर रहा है, कुन तुम खैरा उम्मतिन, तुम बेहतरीन उम्मत हो। क्यों? उखरजत लिन्नास, तुम्हारी जिम्मेदारियां सिर्फ अपनी जात तक महदूद नहीं है, तुम्हें लोगों के लिए आइडियल बनाया गया है, तुम लोगों के लिए नमूना अमल हो। तामुरूना बिल मारूफ व तनहौना अनिल मुनकर, तुम्हारी ड्यूटी, तुम्हारी जिम्मेदारी चूंकि यह रखी गई है कि तुम लोगों को अच्छाई की दावत दो, बुराई से रोको, इसलिए तुम्हें खैर उम्मत कहा गया है। वरना खैर उम्मत सिर्फ ये नहीं है कि तुमने अपनी इसलाह कर ली, तुमने खुद को आतश जहन्नम से बचा लिया, जहां तुमने खुद को आतश जहन्नम से बचाया है वहीं तुम्हारी जिम्मेदारी दूसरों को भी आतश जहन्नम से महफूज रखना है। मशहूर सूरह आप सब पढ़ते रहते हैं, सूरह असर है, वल आसर, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वल आसर इन्नल इंसान लफी खुसर, बेशक सारे इंसान घाटे में हैं, नजात किसको है, फायदे में कौन है? इल्लल्लज़ीना आमनु वअमिलुस्सालिहात वतवासौ बिलहक वतवासौ बिस्सब्र, फायदे में सिर्फ वो लोग हैं जो ईमान लाए हैं, जो नेक काम खुद अंजाम देते हैं, जो सीखा है उस पर पहले खुद अमल करते हैं, उसके बाद तवासौ बिलहक व तवासौ बिलसब्र, एक दूसरे को हक और सब्र की नसीहत करते हैं, दावत खैर देते हैं। चूंकि वक्त करीब इख्तिताम है, मैं ज्यादा इसको तफसील में नहीं जाना चाहता, सिर्फ आखिर में इमाम मोहम्मद बाकर अलैहिस्सलातु वस्सलाम की एक हदीस आपकी खिदमत में पेश करके अपनी गुफ्तगू को तमाम करूंगा। अमर बिल मारूफ और नहीं अनिल मुनकर, यानी दूसरों को अच्छाई की तरफ बुलाना, दूसरों को आतश जहन्नम से महफूज रखने की कोशिश करना, दूसरों को बहिश्त की तरफ ले, बहिश्त की तरफ जाने का शौक दिलाना, उसका बंदोबस्त इंतजाम करना कितना अहम है। इमाम फरमाते हैं, इन्नल अमर बिल मारूफ व नहया अनिल मुनकर सबीलुल अंबिया, अमर बिल मारूफ और नहीं अनिल मुनकर ये अंबिया का रास्ता है। व मिन हाजुस सुलहा, अल्लाह के सालेहे साले बंदों की रविश है, फरीदतुन अजीमा, ये वो एक ऐसा अजीम फरीजा है, यानी ये मुस्तहब नहीं है, वाजिब है, और वाजिबात में भी बड़ा अहम वाजिब है। बिहा तुकामुल फराइज, अगर इस फरीजे पर अंजाम हो गया तो बकिया फराइज पर भी अंजाम, बकिया फराइज का भी अंजाम पाना आसान हो जाएगा। व तअमनुल मवाहिब, रास्ते पुर अमन हो जाएंगे। अगर आज सड़क पे कोई अमर बिल मारूफ नहीं मनकर करने वाला ना हो, कोई ये रोकने टोकने वाला ना हो कि आप दाएं से चल रहे हैं कि बाएं से चल रहे हैं, रेड लाइट को आपने तोड़ा नहीं तोड़ा, अगर ये कोई बताने वाला ना हो, रोक टोक करने वाला ना हो, तो रास्तों का क्या आलम हो जाएगा, रास्ते पुरअमन हो जाते हैं। तहल्लुल मकासिब, तिजारत हलाल हो जाती है। व तरद्दुल मवालिम, जुल्म का सद्देबाब हो किया जा सकता है। व तअमरुल अर्ज, जमीन आबाद हो सकती है। فَيُنْتَصَفُ مِنَ الْأَعْدَاءِ وَيَسْتَقِيمُ الْأُمُورُ, दुश्मनों को दुश्मनों से बदला लिया जा सकता है, इंसाफ उनसे हासिल किया जा सकता है, उन्हें इंसाफ करने पर मजबूर किया जा सकता है, और सारे उमूर सही और सालिम हो जाएंगे, हर चीज अपने वक्त पर अपने सही अंदाज में अंजाम पा सकेगी, अगर अमर बिल मारूफ और नहीं मुनकर हो। तो बस मैं अपनी गुफ्तगू को खत्म करते हुए अर्ज करूंगा कि मगरबी सरजमीन पर रहने वाले हर मुसलमान की तीन अहम जिम्मेदारियां हैं। पहली जिम्मेदारी यह है कि अपने दीन के बारे में भरपूर मालूमात हासिल करें कि हमारा दीन क्या कहता है, हमारा अकीदा क्या है, हमारे अकीदे के दलाइल क्या हैं, हमारे यहाँ हराम क्या है, हमारे यहाँ हलाल क्या है, वाजिब क्या है, मुस्तहब क्या है, मकरूह क्या है, हमारे अखलाकी अकदार क्या हैं, आया जालिमों की हमायत हमारे अखलाकी अकदार में है या मजलूमों की हमायत, या जुल्म के ऊपर खामोश तमाशाई बने रहना, गैर जानिबदार, न्यूट्रल, न इधर न उधर, क्या जिम्मेदारी हमारी है। पहले हम इस मारुफत को हासिल करें दीन के असली सरचश्मों से, असली सरचश्मों से। रस्म और रवाज अपनी जगह पर है, रस्म और रवाज कभी दीन नहीं बन सकते हैं। रस्म व रवाज उसी हद तक मोहतरम हैं जब तक वो दीन से न टकराएं। जिस दिन रस्म व रवाज दीन से टकरा जाएंगे, कुरान से टकरा जाएंगे, हदीस से टकरा जाएंगे, तालीमात अहले बैत से टकरा जाएंगे, उनकी कोई हकीकत नहीं रह जाती है। सीखने के बाद उन पर अमल करने की कोशिश करें और अमल के साथ साथ दूसरों को उस दीन की तरफ दावत देने की कोशिश करें, चाहे वो अपने हों चाहे वो पराए हों। मोमिनीन में अगर कहीं कोई लफ्जिश है, कोई खता, कोई गलती देखी जा रही, उसकी इसलाह की कोशिश करें। कुफार को, दूसरों को, अगियार को, उन्हें भी दीन खुदा की तरफ दावत दे। पैगंबर इस्लाम ने सिर्फ अपने खानदान वालों को दावत नहीं दी थी, बल्कि पैगंबर ने खानदान से बाहर वालों को भी दावत दी थी। पैगंबर को जहां सलमान से हमदर्दी थी, अबू ज़र से हमदर्दी थी, चाहते थे कि सलमान और अबू ज़र बहिश्ते बरी में बेहतरीन मकाम पाएं, वहीं पैगंबर की कोशिश ये होती थी कि हत्ता अबू जहल और अबू लहब जैसे दुश्मनों को भी हिदायत दी जाए। इमाम हुसैन करबला के मैदान में अपनी शहादत के आखिरी लम्हे तक दुश्मनों की हिदायत के लिए कोशिश करते रहे, ताकि किसी तरह से उनको आतशे जहन्नम से बचाया जाए और उन्हें जन्नत की तरफ ले जाया जाए। अलबत्ता हमारी जिम्मेदारी सिर्फ बुलाना है, कोशिश करना है, नतीजे के हम जिम्मेदार नहीं हैं। हम अगर ये चाहें जिसको चाहें जन्नत में पहुंचा दें, यह हमारे लिए मुमकिन नहीं है। जब खुदा खुद पैगंबर से कह देता है कि इन्नका ला तहदी मन अहबबता, मेरे हबीब आप जिसे चाहें उसकी हिदायत नहीं कर सकते हैं, आपका काम सिर्फ पहुंचाना है। मा अलैना इल्लल बला, हमारी जिम्मेदारी लोगों तक पहुंचा देना है। तो तीन अहम जिम्मेदारी, पहली जिम्मेदारी दीन सीखना, दूसरी जिम्मेदारी दीन पर अमल करना, तीसरी अहम जिम्मेदारी है लोगों को दीन की तरफ दावत देना, अपने जबान से भी, अपने कलम से भी और अपने अमल से भी। अमली दावत तमाम दावतों से बढ़ करके, कूनु दुआतन लिन्नास बगैर अलसनतकुम, तुम्हारा अमल ऐसा हो कि लोग खुद बखुद दीन की तरफ खिंच करके आ जाएं। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुह।
जज़ाकअल्लाह, बहुत शुक्रिया आगा साहब आपका। अब मैं तमाम मोमिनीन से दरख्वास्त करता हूँ कि अगर किसी के पास कोई सवाल है तो काइंडली अपना सवाल पेश कीजिए।
जी अस्सलाम वालेकुम, अब्बास सालजानी अर्ज कर रहा हूँ।
वालेकुम सलाम तुम्बा
जी। मौलाना बस एक ये सवाल था कि अमर बिल मारूफ नहीं अनिल मुनकर इसी तरह इतने इम्पोर्टेंट हैं पार्ट फरोए दीन के, और पता है कि उसमें मसाइल जिस तरह वुजू या नमाज वगैरह के हैं इतने ज्यादा ना हो, मगर मैंने आज तक कभी भी कोई तौज़ी या कोई किताब नहीं देखी जिसमें इस चैप्टर को डिफाइन किया गया हो या इसके बारे में बात की गई हो। अगर बहुत ज्यादा इस तरह के मसले न भी हों तो भी ये किताब उठा के देखें तो शायद उन्हें इसकी अहमियत का अंदाज़ा, ये भी उतना ही जरूरी है। और इमाम हुसैन का भी यही, उन्होंने भी अपने मदीना से निकलते हुए यही मकसद बयान किया था, तो इसकी क्या बारे में।
मैं अस्फर वाले खिदमत में लालजानी साहब की, जहाँ तक तौज़ीउल मसाइल का ताल्लुक है, आपको यह अर्ज कर दूँ कि तौज़ीउल मसाइल मराजे नहीं लिखते हैं। एक तौज़ीउल मसाइल कभी किसी ने तैयार की थी, अब लोग मराजे के फतवे से जो है मुताबिकत करके मर्जा के पास ले आते हैं कि जी आपके फतवे के मुताबिक है। ये जो किताबें मराजे लिखते हैं उसमें अमर बिलमारूफ पर बहस है। मिसाल के तौर पर इमाम खुमैनी ने जब किताब लिखी थी तहरीरुल वसीला, जब वो तुर्किया में जो है वो जिला वतन थे, जेल में थे, तो वहाँ उन्होंने किताब लिखी थी तहरीरुल वसीला। तहरीरुल वसीला भी उनका तौज़ीउल मसाइल है, मगर वो उनकी खुद लिखी हुई है। उसमें बाकायदा अमर बिलमारूफ नहीं मुनकर का चैप्टर है और तफसील से उसके अंदर सारे मसाइल, उसके अहकाम उन्होंने बयान किए। तो फुकहा जब खुद कोई किताब फिकही लिखते हैं तो अमर बिलमारूफ का पूरा एक चैप्टर उनके यहाँ होता है। तौज़ीउल मसाइल तो बस वो इब्तदाई ज़रूरी ज़रूरी मसाइल जो किसी ने ज़रूरी समझ लिए उसने मुरतब करके उस फकीह के फतवे के मुताबिक कर दिया। जब आप देखेंगे हर तौज़ीउल मसाइल की इबारत तकरीबन एक ही जैसी होती है, इबारत उनकी एक ही जैसी है, सिर्फ वो कहीं पर जो फतवे के अख्तिलाफात होते हैं उसमें तब्दीली आ जाती है, वरना लिखा है लोगों ने, किताबें मौजूद हैं और बहुत सारे उलमा ने खुसूसन और ईरान वगैरह में आप जाएंगे तो सैकड़ों किताबें इस मौजू पर लिखी जा चुकी हैं, अमर बिलमारूफ और अनिल मुनकर के ऊपर तफसील से उसके अंदर सारी बहस की गई है।
शुक्रिया मौलाना, बहुत शुक्रिया
जी।
सलाम अलैकुम मौलाना, मेरा एक सवाल है।
वालेकुम सलाम वरहमतुल्लाह
آپ نے شروع میں بات کی تھی کہ ہمارے یہاں کچھ رسوم و رواج ہیں جو دین کا حصہ بن چکے ہیں، آپ ان کی مثال دے سکتے ہیں؟ مثلاً
نہیں، میں نے نہیں کہا کہ بن چکے ہیں، میں نے کہا ہو سکتا ہے بن جائیں،
لیکن آپ کو اپنے معاشرے میں کچھ نظر آتا ہو.
ہمیں اس بات کی تمیز کرنا چاہیے، ہمیں کوشش کرنا چاہیے کہ ہم جس چیز کو دیکھیے، جب ہم یہ سیکھنے نکلیں گے کہ کون سی چیز جو ہم عقیدہ رکھے ہیں وہ قرآن میں ہے، حدیث میں ہے، سیرت معصومین میں ہے یا نہیں، تو خود ہی اندازہ ہو جائے گا کون سی چیزیں وہ ہیں جو ہمارا رسم و رواج ہیں اور کون سی چیزیں ہیں جو دین ہیں. البتہ میں نے عرض کیا کہ رسم و رواج جب تک دین نہ بن جائیں، ٹریڈیشن اور یہ جو ہے ریلیجن میں فرق ہونا چاہیے. اگر ٹریڈیشن کو ہم ٹریڈیشن کے عنوان سے انجام دیتے تو کوئی حرج نہیں ہے، اسلام نے کسی قوم کے رسم و رواج کی مخالفت نہیں کی ہے. اسلام رسم و رواج کسی اسی وقت مخالفت کرتا ہے جب رسم و رواج کو آپ دین بنا دیں. وہ رسم و رواج اگر فرض کیجئے کہ ہم ایک معاشرے میں رہتے، ایک آدمی نہیں مانتا رسم و رواج کو، تو گناہ تو نہیں کیا اس نے، وہ گنہگار نہیں ہے. لیکن اگر دین کی کسی بات کو نہیں مانتا تو انسان جو ہے وہ گنہگار ہو جائے گا. اب وہ ساری چیزیں جو ہمارے معاشرے میں یا کسی بھی معاشرے میں رسم و رواج کے عنوان سے جو قائم تھیں، انہیں اگر ہم دین کی شکل دے دیں، مثال کے طور پر ایران میں نوروز منایا جاتا ہے، خوب نوروز ایک رسم و رواج ہے، ان کا اپنا ایک طریقہ ہے. البتہ ائمہ علیہ السلام نے کچھ ان کو دعائیں وغیرہ بھی سکھا دی، ورنہ رسم و نوروز تو ان کے یہاں اسلام سے پہلے سے موجود تھا، قائم تھا. وہ کچھ دعائیں بھی سکھا دی تاکہ وہ رسم و رواج میں غرق ہو کر کے خدا سے دور نہ ہو جائیں. لیکن اب اگر کوئی نوروز کو نہیں مناتا تو کیا مطلب ہے، وہ اسلام سے خارج ہے یا شیعت سے خارج ہے؟ نہیں، کچھ بھی نہیں ہے. ہر جگہ پر رسم و رواج الگ الگ ہو سکتے ہیں. اب میں یہاں پر نمونہ کیا پیش کروں آپ کی خدمت میں، کیونکہ ہر سماج میں، ہر معاشرے میں الگ الگ قسم کے رسم و رواج ہو. ممکن ہے ایک رسم و رواج ہمارے یہاں پایا جاتا ہو، یہاں نہ پایا جاتا ہو، یہاں والے اس سے آشنا نہ ہوں. تو ہم جن چیزوں کو بھی دین سمجھتے ہیں ان کے بارے میں قرآن سے دلائل ہونا چاہیے. اگر واجب و حرام کی بات ہے، خود اگر مجتہد نہیں ہے تو مراجع کے یہاں دیکھیں جن کی تقلید کرتے ہیں، وہ اس کو واجب سمجھتے ہیں کہ نہیں کرتے، ایک استفتاء کر لیں ان سے کتاب فلاں چیز کو ہم لوگ واجب سمجھتے ہیں، کیا یہ واجب ہے اسلام میں؟ فلاں چیز کو مستحب سمجھتے ہیں، کیا یہ مستحب ہے اسلام میں؟ اسلام نے اسے معین کیا، مقرر کیا ہے؟ اگر جواب آ جاتا ہے ہاں واجب ہے، ٹھیک ہے، وہ دین کا حصہ ہے. اگر جواب آ جاتا ہے نہیں، اس کا یہ واجب نہیں ہے، اس کا اسلام سے تعلق نہیں ہے، اس کا مطلب ہے کہ وہ ہمارے رسم و رواج میں شامل ہے. تو اب اسے معین فی الحال نہیں کیا جا سکتا ہے کون سی چیز ہے اور کون سی چیز نہیں ہے، تو ہر انسان کو خود اپنے طور پر دیکھنا پڑے گا.
مولانا میرا سوال ہے ایک.
جی فرمائیے.
تین باتیں جو آپ نے کہی ہیں اپنی پوری لیکچر میں، پہلے آپ نے کہا کہ مادی علوم ہیں، روحانی علوم ہیں، اور روحانی علوم کو فوقیت ہے مادی علوم پہ.
جی.
آپ نے کہا قرآن کا حوالہ دیا، آپ نے کہا کہ ہر کوئی اس میں ایکسپرٹ بھی نہیں ہو سکتا، تو کچھ لوگ
جی
روحانی علوم حاصل کریں. پھر آپ نے مرشد کاظم کی
مہارت حاصل کریں، روحانی علوم حاصل سب کو کرنا ہے.
جی.
لیکن مہارت اور حاصل کرنے میں فرق ہے، ایک آشنائی ہوتی ہے اور ایک مہارت ہے. مہارت کچھ لوگ حاصل کر سکتے ہیں.
جی. تھرڈ، آپ نے مرشد کاظم کی ایک کوٹ کی تھی قرآن، اس میں کہا چار حصوں میں تقسیم کریں.
جی.
اس میں اگر دیکھیں تو تین حصے مادی معاملات کے ہی آتے ہیں، روحانیت کا اس میں ایک حصہ آتا ہے، تو اس کو کس طرح سے آپ
تین حصہ کون سا ہو گیا؟ ایک ہی حصہ تو ہوا کہ کھانا، یہ جو ہے رزق حلال کو حاصل کرنا، اس کے بعد جو حلال لذتیں، حلال لذتوں میں مادی لذتیں بھی ہیں اور روحانی لذتیں بھی ہیں. اس کے بعد تیسرا حصہ تھا خدا سے راز و نیاز مناجات، اور چوتھا حصہ تھا کہ معتبر دوستوں کے ساتھ نشست و برخاست جو ہمیں ہمارے عیوب اور کمیوں سے آشنا کر سکیں. تو ایک ہی حصہ تو صرف ہوا جہاں کے اوپر کہ آپ یہ جو ہے رزق حلال کو حاصل کرنے کی بات ہے. تو ایک حصہ ہے جو خالص مادیات، وہ البتہ وہ حصہ بھی مادیات سے خالص نہیں ہے، کیونکہ اگر ہم رزق حلال حاصل نہ کریں گے تو کھائیں گے کیا؟ کھائیں گے کیا؟ اگر کھائیں گے نہیں تو بدن میں طاقت کہاں سے آئے گی، اللہ کی عبادت کیسے کریں گے؟ وہ بھی مقدمہ دین ہے، وہ بھی دنیا نہیں ہے، وہ ایک حصہ بھی اگر آپ دیکھیں گے در واقع مقدمہ دین ہے. کھائیں گے نہیں، اگر کام نہیں کریں گے تو کھائیں گے کیا؟ بھیک مانگیں گے؟ بھیک مانگنا اسلام میں حرام ہے، جائز نہیں ہے، کیا ہاتھ پھیلائیں؟ مگر ایک انسان مجبور ہو جائے، مستر ہو جائے، تو آپ نے کیوں مجبور کیا اپنے کو؟ تو وہ بھی دین کا ہی مقدمہ ہے، چاروں چیزیں ہی دین ہی کی طرف اشارہ کرتی ہیں.
السلام علیکم.
जी फरमाइए।
मेरा एक सवाल था, ये वेस्टर्न सोसाइटी में अमर बिल मारूफ के सिलसिले में, कि अगर इंसान के अपने किरदार से अगर आप इस्लाम की अक्कासी कर रहे हैं तो नॉन मुस्लिम से थोड़ा प्रॉब्लम ये होता है कि वो जब आपके सुनते हैं आपके बारे में तो वो आपको ये बताते हैं कि मैं तो ऐसे लोगों को भी जानता हूँ मुसलमान को, शराब भी पीते हैं, ये भी करते हैं, वो भी करते हैं। वो आपको हमेशा एग्जाम्पल देंगे कि दूसरे क्या करते हैं जो दूसरे मुसलमान हैं, और आपका जो वर्जन जाता है इस्लाम का वो उनको इतना स्ट्रिक्ट वर्जन नजर आता है कि ये भी हराम है, ये भी हराम है, इस चीज से बचना। इसलिए आपके जितने भी शुरू हैं जो शरीयत के लॉज हैं वो उनको पहले नजर आ जाते हैं, बजा के आप कोई उनसे कोई अकायद की बात कर सकें या जो तौहीदी कॉन्सेप्ट की बात कर सकें।
जी,
इस सिलसिले में किस तरह से मतलब अप्रोच करना चाहिए?
थोड़ा सा इसमें हौसले से काम लेना पड़ेगा हमें। यकीनन जब वो इस बात पे इतराज़ करते हैं तो हमें बहुत ही हौसले के साथ उनके साथ बैठ करके और वक्त हमको सर्व करना पड़ेगा, उनको बताना पड़ेगा कि हम जो बहरहाल जो चीज़ पेश कर रहे हैं वो हमारे दीन में वो वाजिब या हराम या मुस्ताहब मकरूह करार दिया गया है। फिर उसके बाद हल्का फुल्का सा दीन का तारुफ तो कराना ही पड़ेगा, क्योंकि आप ये चाहें कि 10 मिनट में कोई काम हम कर दें। अब पहली बात तो ये है कि देखिए, हमारे अमली ज़िंदगी में सिर्फ ये चंद वाजिबात और मुहर्रमात जिसको हम आमतौर से समझते हैं, फर्ज की दाढ़ी और पर्दा और नमाज, यही नहीं है। बहुत सारी चीज़ें ऐसी वाजिबात है जिसके अंदर कशिश पाई जाती है, मतलब अखलाकियात। अखलाकियात अगर हमारे अखलाकियात अच्छे हैं, नमाज को तो शायद वो 8 घंटे में 1 मरतबा 2 मरतबा देखेगा, और लेकिन हम हुस्न अखलाक अगर हमारा है वो तो हर वक्त हम उसके साथ हैं, पूरे 8 घंटा अगर हम उसके साथ हैं, वो हमारी ज़िंदगी पर उसकी नज़र है, तो हुस्न अखलाक में बहुत कशिश होती है। वो जब खींच करके आता है उसके बाद अगर आप उसको अपनी नमाज का फ़लसफ़ा बताते हैं या फर्ज कीजिए हम शराब अगर नहीं पीते हैं, हम फला चीज़ अगर नहीं खाते हैं, उसके असबाब पर अगर आप रोशनी डालेंगे उसके साथ, तो उसको यकीनन उसकी तवज्जो बढ़ेगी दीन की तरफ और वो दीन को सीखना चाहेगा। अब वहाँ जिम्मेदारी हमारी होती है कि फिर उसको हम अपने अकायद के बारे में और अखलाकियात के बारे में, अहकाम के बारे में तफसील से बताएं।
शुक्रिया।
ब्रदरान, और किसी का सवाल है तो काइंडली अपना सवाल कीजिएगा। ब्रदरन, अगर किसी का सवाल है तो काइंडली सवाल कीजिए, वरना फिर हम अपने प्रोग्राम को इख्तिताम की तरफ लेके जाएंगे। जी, मेरा ख्याल है कि अब शायद ब्रदरन का सवाल नहीं है, तो मैं बहुत शुक्रिया अदा करना चाहूँगा किबला आपका इस लेक्चर के लिए जिससे हम सब ने इस्तेफादा हासिल किया, और आखिर में मैं दरख्वास्त करूंगा ब्रदर बाकर नासिर से कि वह दुआ इमाम ज़माना से प्रोग्राम का इख्तिताम करें। जी बाकर,
اللهم كن لوليك الحجه بن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا عينا حتى تسكنه أرضك وتمتعه فيها طويلا برحمتك يا رب العالمين. اللهم صل على محمد وعلى آل محمد.
हेलो,
हेलो
जी, फरमाइए।